पश्चिमको विकासप्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्जसँगै मोबाइल र अनलाइन समेतकै साथ प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरबाट सहकर्मी रोशन भट्ट र सीताराम ओझाको नमस्कार।
सुरुमा यस प्रसारणका प्रमुख खबरहरू।
प्रदेश र स्थानीय सरकारले सिपमूलक तालिमका लागि करोडौँ खर्च गरे पनि सडक कालोपत्र गर्ने कामदार तयार पार्न असफल। भारतीय कामदार नआए कालोपत्रको काम नै ठप्प हुने।
धनगढीमा बौलाहा कुकुरको आतंक। घाँटीभन्दा माथि टोकेका 6 जनालाई उपचारका लागि अन्यन्त्र रिफर। बाटोमा हिँड्ने जो कोहीलाई टोक्न थालेपछि स्थानीय बासिन्दा त्रसित।
स्वास्थ्य संस्थामा रक्त परीक्षणको फरक फरक रिपोर्ट आउन थालेपछि सुदूरपश्चिमका मुटुको भलु फेरेका बिरामी समस्यामा प्रयोगशालामा खराबी रहेको आशंका। विशेषज्ञ डाक्टर नहुँदा झनै अन्य हो।
निर्मला हत्या प्रकरणमा सरकार सुतेको भन्दै पीडितलाई न्याय दिन मुख्यमन्त्रीलाई जाग्न अधिकार कर्मीको आग्रह। न्याय दिन नसके राजिनाको माग। प्रदेश सरकार विरुद्ध नाराबाजी।
र कार्तिक 27 गतेदेखि धनगढीमा हुने लिटिल फ्लावर प्रिमियर लिगको तयारी तीव्र। खेल तालिका केही दिनमा सार्वजनिक हुने। पोखरा प्रिमियर लिगमा धनगढी ब्लुजको लगातार दोस्रो हार। दिनेश खबर अब विस्तारमा। धनगढीमा बौला कुकुरको आतंक फैलिएको छ। बौला कुकुरले वडाका बासिन्दाहरूसँगै अन्य कुकुर लगायतका पशुहरूलाई टोक्न थालेपछि त्यसको आतंक फैलिएको हो। बाटोमा हिँड्ने जो कोहीलाई टोक्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्। बहुला कुकुरले घाँटीभन्दा माथि टोकेपछि 6 जनालाई उपचारका लागि काठमाडौँ र लखनऊ रेफर गरिएको छ। घाँटीभन्दा माथिल्लो भागमा टोकेमा निकै महँगो सुई हुने र सरकारले त्यो अनुदान नदिने भएकाले घाँटीमाथिको टोकेका 2 जना काठमाडौँ रेफर भएका हुन्। 4 जना उपचारका लागि लखनऊ गएका छन्। बहुला कुकुरले टोकेपछि सिती अञ्चल अस्पतालमा 8 जनाले 2 दिनमा उपचार गराएका छन्। त्यसमा हिमांशु बडु, लोकेन्द्र भण्डारी घाँटीभन्दा माथि टोकेको कारण काठमाडौँमा उपचार गराइरहेका छन्। यसैगरी सुजिता चौधरी, लालमन राणा, माया विसी र सोन ठाकुरलाई लखनऊ रेफर गरिएको छ। भुसिया कुकुरले टोकेका विष्णु कृष्ण चौधरी, लक्ष्मण राणा, जयबहादुर थापाको भने सिती अञ्चल अस्पतालमा उपचार गरिएको छ। विभिन्न वडाका बासिन्दालाई बहुला कुकुरले टोकेको छ। आधा दर्जनको संख्यामा रहेका बहुला कुकुरले बाटोमा देखेका जो कोहीलाई टोकेर आतंक मचाएपछि स्थानीय बासिन्दा त्रसित भएका छन्। यस सम्बन्धी एक रिपोर्ट।
2 दिनको अवधिमा दर्जनौ मानिसलाई बौला कुकुरले टोकेपछि त्यसको आतंक फैलिएको हो। आधा दर्जनको संख्यामा रहेका बौला कुकुरले बाटोमा देखेका जो कोही मानिस र वस्तु भावलाई समेत टोक्न थालेपछि धनगढीका बासिन्दाहरू त्रसित भएका छन्। बिहान मर्निङ वाक गर्नेदेखि लिएर घरमै बसेका बाल बालिकालाई बौला कुकुरले टोकिरहेका छन्। बौला कुकुरले मानिस र वस्तु भावलाई टोक्न थालेपछि नगरवासी आतंकित बनेका छन्।
यहाँनिर टोकेका थियो, त्यसपछि त्यहाँसम्म 25 पछिसम्म गएथे म, यो बच्चालाई टोके यहीँनिर।
रेबिज विरुद्धको सुई सरकारले निशुल्क दिने गरेका कारण घाँटीभन्दा तल्लो भागमा टोकेकाको धनगढीमै उपचार भएको छ। तर घाँटीभन्दा माथि टोकेमा रेबिज विरुद्धको सुईले काम नगर्ने र तौल अनुसारको रेबिज इम्युनोग्लोबिन लगाउनु पर्ने, तर त्यो यहाँ नभएपछि कतिपयले अन्यत्र गएर उपचार गराइरहेका छन्। काठमाडौँमा उपचार गराइरहनु भएका लोकेन्द्र भण्डारी।
बिहान म मनिवागमा हिँडिरहेको थिएँ, है मनिवागबाट फर्किरहेको थिएँ म घरतिर। 6 बजेको टाइममा चाहिँ ठ्याक्कै एउटा कुकुर आयो अगाडि। कुकुर रोकेपछि मन दुखी त्यसले झालामा अट्याक गरेँ। अट्याक गर्दाखेरि मैले चाहिँ अलिकति घाँटी पछाडि गरेँ, घाँटीभन्दा अलिकति माथिको भाग चाहिँ अलिकति काट्न भ्याएँ। इम्युनोग्लोबिन इन्जेक्सन चाहिँ खोजेँ हामीले खेतीमा, खेती रेबिजको चाहिँ सरे। इम्युनोग्लोबिन भन्ने इन्जेक्सन चाहिँ छैन। अब यसको लागि या त तपाईँ काठमाडौँ मगाउनुहोस् या लखनऊ जानुहोस् या चाहिँ तपाईँ नेपालगञ्जबाट मगाउनुहोस् भनेर भन्नुभयो। आज नभएको चिज हामी कसरी जानुहोस् है, तपाईँ मगाउनुहोस् या चाहिँ तपाईँ उतै जानुहोस् भनेर भन्नुभयो।
भुस्या र बौला कुकुरले जथाभावी टोक्न थालेपछि नियन्त्रणका लागि कसैले प्रयास नगरेको नगरवासीको आरोप छ।
सुरुमा त बौला उसको लक्षण देखिया थियो, त्यो घुम्दै गर्दाखेरि बसलाई सुरुमा एउटा बसलाई टोक्यो। गर्दा गर्दै हिजो 2 जनालाई टोक्यो, करिब 5-6 जनालाई टोकिसक्यो, सम्झे 3 जना 9 जना जतिलाई टोकिसकेको छ। त्यसको लागि हामीले जिम्मेवार मैले नै फोन गरेको थिएँ। कुरा एउटा टोली आयो, विचार गर्ने कि आफ्नो हतियार त्यो गोली चलाउने आदेश पनि छैन भन्नु, त्यो अघि लिएर नगरपालिकाबाट पनि मान्छे खटिया थियो, सफल भएन।
दिनेश एफएम 93.8 मेगाहर्जका लागि सीताराम ओझा, धनगढी।
प्रदेश र स्थानीय सरकारले विभिन्न सिपमूलक तालिमका लागि वार्षिक करोडौं खर्च गरे पनि कालोपत्रे गर्ने कामदार भने तयार पार्न असफल भएका छन्। स्थानीय र प्रदेश सरकारले पुर्ख्यौलीदेखि नै गर्दै आएको सिपको बारेमा तालिम दिए पनि आफैले गर्नुपर्ने सडक कालोपत्रे गर्ने कामका लागि कामदार अन्यत्रबाट ल्याउनुपर्ने बाध्यता रहेको छ। अहिले ग्रामीण भेगदेखि बजार क्षेत्र जताततै बाटोघाटो निर्माणको कामले तीव्रता पाएको छ। तर कालोपत्रेका लागि नेपाली कामदारको अभाव भएकाले भारतीय कामदार ल्याउनुपर्ने बाध्यता रहेको छ। यतिसम्म कि भारतीय कामदार नआए कालोपत्रेको काम नै ठप्प हुने देखिएको छ। सहकर्मी नवराज पनेरको रिपोर्ट।
प्रदेश र स्थानीय सरकारले सिपमूलक तालिमका लागि वार्षिक करोडौं खर्च गरे पनि आफैले गर्ने सडक कालोपत्रेका लागि भने कामदार तयार पार्न नसकेका हुन्। अहिले स्थानीय तह र प्रदेश सरकारले धेरै सडक निर्माणका योजनाहरू अगाडि सारेका छन्, तर उनीहरूले आफ्नै योजनामा आवश्यक पर्ने कामदार भने तयार पार्न नसकेका हुन्। सडक कालोपत्रेका लागि 100% भारतीय कामदारको भरमा पर्नु परेको स्वीकार्दै धनगढी उपमहानगरपालिकाका इन्जिनियर डिजराज भट्ट,
जो चाहिँ बिटुमिन हुन्छ, हामी अलकत्रा भन्छौं, अलकत्रा सम्बन्धी बाटोका काम गर्ने सहभागी जो मिस्त्री लेबरहरू हुन्छन् अक्सर चाहिँ भारतबाट आउँछन्। भारतको पनि यो नानपारा साइडबाट बढी आउँछ, धनगढी एरियामा बहराइच नानपारा भन्छ, इन्डियाको पिलिभित एरियाबाट पनि आउँछन्।
कैलाली र कञ्चरपुर सँगै प्रदेश नम्बर 7 पहाडी जिल्लाहरूमा पनि निर्माण हुने अधिकांश सडक कालोपत्रे गर्ने कार्यमा भारतीय कामदार नै रहेका छन्। भारतको उत्तर प्रदेशका विभिन्न ठाउँबाट भारतीय कामदारहरू समूह बनाएर कालोपत्रेका लागि आउने गरेका छन्। तर कालोपत्रेको काम गर्दै आएका स्थानीय र प्रदेश सरकारसँगै शहरी विकास सडक डिभिजन कार्यालयले कालोपत्रेका लागि नेपाली कामदार उत्पादन गर्न नसकेका हुन्। वर्षैभरि कालोपत्रेको काम गर्दै आएको सडक डिभिजन कार्यालय महेन्द्रनगर इकाइ धनगढीका इन्जिनियर महेन्द्र पन्त,
7 नम्बर प्रदेश क्षेत्र अन्तर्गतमा जति पनि कालोपत्रे गर्ने निर्माण कार्यको लागि स्किल र अनस्किल दुई थरी नै भनौँ न, तिनीहरूको मिस्त्री र अब त्यसमा काम गर्ने श्रमिकहरू प्राय गरेर भारतको नानपारा, गोन्डा र पिलिभित भन्ने ठाउँहरूबाट आएको देखिएको छ। अहिलेसम्म टिकापुरमा हामीले एउटा ग्रुप तयार भएको थियो, त्यहाँ हामीले पनि अलिकति चाहेको थियौँ यताकै मान्छे हुनुपर्छ, स्थानीय भयो भने सजिलो हुन्छ भनेर चाहिँ ग्रुप चाहिँ छ। त्यो पनि त्यति छैनन्, तिनीहरू त्यति धेरै मन गर्दैनन्, अब आफ्नै एरियामा त गर्छन्।
निर्माण व्यवसायहरूका अनुसार चर्को घाममा अलकत्रा पगालेर गिट्टी मिसाउने काम सजिलो छैन, त्यसैले पनि सुदूरपश्चिमेलीहरूमा उक्त काम आफै सिक्ने र गर्नेमा चासो नदेखिएको सरकारी निकायहरूको पनि तर्क छ। तर अहिलेसम्म सुदूरपश्चिममा अलकत्राको काम गर्ने नेपाली कामदार उत्पादन गर्न कसैले चासो भने देखाएका छैनन्। स्थानीय तह र प्रदेश सरकार आफैले सडक कालोपत्रेका लागि पनि भारतीय कामदार ल्याइरहेका छन्, तर नेपाली कामदार तयार पार्न भने चासो दिएका छैनन्। त्यसैले महँगोमा भारतीय कामदार ल्याउनु परेको बताउँदै निर्माण व्यवसाय संघ कैलालीका अध्यक्ष प्रकाश सेटी,
अलकत्राको काम गर्ने मान्छे त अहिलेसम्म नेपालमा कसैको काम पनि छैन, यो अलकत्रा सम्बन्धी अलिक कठिनाइ छ। यिनीहरूको बुवा बाजे परबाजेदेखिको पुस्तौली डेटाबेस यिनीहरूको इन्डियन मान्छेहरूको होइन, अनि हाम्रो नेपालमा त यसको तालिमहरू पनि नगराइएको छ, न कसैले यसो तालिम गर्ने आँट पनि गरेका छन्। विभिन्न अब सिपमूलक त खुल्या छन्, सिटिभिटिए छ, अरू छ, एनजिआइएनजिए छ, कसैले पनि यसलाई चाहिँ ट्रेनिङको रूपमा दिएर नेपालमै अब अलकत्रा सम्बन्धी पिच सम्बन्धी काम गर्ने मान्छेहरू चाहिँ व्यवस्थापन गर्न सकेका छन्। हामीले पनि ल्याउँदाखेरि रिस्कहरूको कारणले गर्दाखेरि हामी पारिवारिक ल्याउँछौँ,
सामान्य ग्राभल बिछ्याउने, नाली निर्माण गर्ने लगायतका काममा स्थानीय कामदार नै बढी देखिए पनि अलकत्राको काम गर्ने नेपाली कामदार भने एकजना पनि भेटाउन मुस्किल छ। स्थानीय तहहरूले वार्षिक रूपमा सिपमूलक तालिम भन्दै करोड बढी बजेट सक्ने गरेका छन्, तर उनीहरूले दिने सिपमूलक तालिम बालुवामा पानी हाले जस्तै भएको छ। सिपमूलक तालिम पाएपछि त्यसको सदुपयोग गर्ने दुई चारजना पनि छैनन्। यस्तो बेला स्थानीय तहहरूले भूकम्प प्रतिरोधी घर निर्माणका लागि डकर्मी तयार पारे जस्तै अलकत्राको काम गर्ने कामदार पनि तयार पार्न आवश्यक छ। यता धनगढी उपमहानगरपालिकाका इन्जिनियर डिजराज भट्टको भनाई यस्तो छ,
यसभन्दा अगाडि प्रयास पनि भएको छ, प्रयास भएर खास गरिकन सडक डिभिजन कार्यालयलाई अनुरोध गर्दाखेरि उहाँहरूले त्यो कार्यक्रम पनि राख्नुभयो, तर त्यसमा चाहिँ सूचना प्रकाशित गर्दा त्यो काममा तालिमका लागि इच्छुक संख्या कम भए, 2-3 जनाको मात्रै दरखास्त पढेर त्यो बेला त्यो रोकियो। त्यो चाहिँ यस वर्ष हामीले अहिले यो वर्ष कम्तीमा पनि 30 जना चाहिँ तयार गर्ने भन्ने कार्यक्रममा राखेका छौँ। अहिले हामी
दिनेश एफएम 93.8 मेगाहर्जका लागि नवराज पनेरु धनगढी।
तपाईँ सुदूरपश्चिमको खबर सङ्गालो दिनेश खबर सुन्दै हुनुहुन्छ। अब एकैछिन ब्रेकको पालो,
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबरहरू। स्वास्थ्य संस्था पिच्छे रगतको फरक फरक रिपोर्ट आउन थालेपछि सुदूरपश्चिममा मुटुको भल फेरेका बिरामी समस्यामा परेका छन्। एकै दिन दुईपटक रक्त परीक्षण गर्दा पनि फरक फरक रिपोर्ट देखाउन थालेपछि बिरामीहरू मर्कामा परेका हुन्। मुटुको भल फेरेका बिरामीहरूले अनिवार्य रूपमा साप्ताहिक रूपमा गर्नुपर्ने रक्त परीक्षण गर्नुपर्ने हुन्छ, तर रगतको मात्रा अनुसार नै उनीहरूले औषधि सेवन गर्नुपर्छ। यद्यपि रगत परीक्षणको रिपोर्ट फरक फरक आउन थालेपछि बिरामीलाई औषध औषधि सेवन गर्दा पनि समस्या भइरहेको छ। त्यसैमा प्रदेशभरि एकजनालाई पनि विशेषज्ञ डाक्टर नहुँदा मुटुको भल फेरेका बिरामी झनै समस्यामा परेका छन्। सुनौ सहकर्मी नवराज पनेरको रिपोर्ट।
डडेलधुराको अजयमेर गाउँपालिका वडा नम्बर 3 भनकुडाका दिनेश पाण्डेलाई शल्यक्रिया गर्दै मुटुको भल्ब फेरेको 5 वर्ष भयो। साप्ताहिक रूपमा गर्नुपर्ने रक्त परीक्षणका लागि सेती अञ्चल अस्पताल पुग्दा पाण्डेको रगतको रिपोर्टमा सोचेको भन्दा धेरै पात्रो देखायो। सही समयमा औषधि सेवन गर्दै खानपानमा पनि विशेष ध्यान पुगाइरहेका पाण्डेलाई उक्त रक्त परीक्षणको रिपोर्टमा चित्त बुझेन र उनले लाइफ केयर डायग्नोस्टिक्स र धरगढी डायग्नोस्टिक्समा रक्त परीक्षण गराए। तर तीनवटै स्वास्थ्य संस्थाको रिपोर्टमा ठूलो भिन्नता देखिएपछि पाण्डेको चिन्ता बढेको छ।
भलगढीमा धेरै मेडिकलहरू अस्पतालहरूमा चेक हुन्छ भनेर ठिक छ त यसपालि चेक गरौँ भन्दा लाइफ केयरमा पनि चेक गरायौँ, अञ्चल अस्पतालमा पनि धेरै 2-3 पल्ट चेक गरायो, त्यसपछि डिडिसीमा पनि चेक गरायो। तिनीहरू कहिले कति निकाल्छ कहिले कति निकाल्छ सबैको रिपोर्ट फरक फरक निक्ल्यो।
लामो सङ्घर्षपछि मुटुको भल्ब फेरेका सुदूरपश्चिम प्रदेशका बिरामीले पहिलो पटक सरकारी अस्पतालमा रक्त परीक्षण गर्न पाउँदा पहिलो बिरामीका रूपमा डोटीकी राधिका राणा रक्त परीक्षणका लागि अस्पताल पुगिन्। रक्त परीक्षणका लागि प्रयोगशालाबाट 3 पटक रगत झिकियो, तर तिनै पटक फरक फरक रिपोर्ट आएपछि राणाको पनि चिन्ता बढेको छ।
मैले पनि चेक गराउँदा पहिलो दिन हस्पिटलमा गए, 3-4 हस्पिटलमा, अनि हस्पिटलमा जाँदा चेक गराए, लगभग 3 चोटि जति गराए। एक दिनमा 3 चोटि गराउँदा 6.8 5.8 त्यति आयो, फरक फरक देखाएर।
सुदूरपश्चिम प्रदेशमा मुटुको भल्ब फेरेका बिरामीहरूको संख्या 500 भन्दा बढी छ। उनीहरूले साप्ताहिक रूपमा रक्त परीक्षण गर्दै आएको रिपोर्ट अनुसार जीवनभरि नै औषधि सेवन गर्नुपर्ने हुन्छ। रगतको मात्रा धेरै पातलो भए रक्तस्राव हुन्छ भने रगतको मात्रा बाक्लो भए जमेर प्यारालाइसिस हुने खतरा हुन्छ। स्वास्थ्य संस्था अनुसार फरक फरक रिपोर्ट आउन थालेपछि बिरामीहरूलाई सही मात्रामा औषधि सेवनमा पनि समस्या भएको छ। मुटुको भल्ब फेरेका बिरामी धर्मसिंह धामी
अन्तखेरि अब तपाईँको बुलेट यति नै आयो हजुर, अब मेसिनले बताउने कुरो हो, हामीले आफूले गर्ने कुरो होइन, मेसिनको रिजल्टमा छ लेखाउँ भने, अनि केही केमिकलको मिलाउँदाखेरि फरक भयो कि भनेर सोद्धाखेरि होइन ठिकै हो भनेर भन्नुभयो, अनि हामीहरू आइहालेँ। त्यसपछि एकजना अर्का मान्छेलाई मैले त्यहाँ पठाएँ, उनको पनि अलिकति बढी देखाइदियो। त्यसपछि अब 1-1.5 महिनापछि हामी पहाडतिर गयौँ, त्यहाँबाट आएर टेस्ट गराउनलाई त्यहाँ पठाएँ, त्यहाँ फेरि पनि उनको बढी देखाइदियो।
बिरामीहरूले प्रयोगशालामै खराबी भएकाले फरक फरक रिपोर्ट आइरहेको गुनासो गरेका छन्। तर बिरामीको रिपोर्टमा अपेक्षा भन्दा धेरै फरक आउनुको कारणका बारेमा जवाब दिनका लागि प्रदेशभरि नै एकजना पनि मुटुरोग विशेषज्ञ डाक्टर छैनन्। नर्विक अस्पतालमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर यादव भट्टको भनाइ यस्तो छ।
₹28 लाख
जनसङ्ख्या भएको सुदूरपश्चिम प्रदेशले धेरै मुटुरोग विशेषज्ञ डाक्टर जन्माए पनि यसै क्षेत्रमा काम गर्ने एकजना पनि डाक्टर पाएको छैन। चिसो बढ्दै जाँदा हृदयघातका कारण धेरैले ज्यान गुमाइरहेका छन्। मुटुको भल्ब फेरेका बिरामीहरू पनि रगतको रिपोर्ट फरक फरक आउँदा अकालमै ज्यान गुमाउनु पर्ने चिन्तामा छन्। यस्तो बेला एक गाउँ एक स्वास्थ्य चौकी एक स्थानीय तह एक अस्पतालको नारा भिरिरहेको प्रदेश सरकार गहिरो निन्द्रामा किन? दिनेश एफएम 93.8 MHz लागि नवराज पनेरु धनगढी।
कञ्चनपुरकी 13 वर्षीय किशोरी निर्मला पन्तका लागि न्याय माग्दै धनगढीमा प्रदर्शन गरिएको छ। प्रदर्शनकारीले पन्तका हत्यारालाई सार्वजनिक गर्न माग गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र पनि बुझाएका छन्। निर्मलाका परिवारका सदस्यको सहभागितामा नागरिक सङ्घर्ष समितिले धनगढीमा प्रदर्शन गरी मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो। पन्त हत्या प्रकरणमा 98 दिन बितिसक्दा पनि दोषीलाई कारवाहीको दायरामा ल्याउनुको सट्टा मुख्यमन्त्री नै गहिरो निन्द्रामा रहेको उनी आरोप लगाएका छन्। अब पनि न्याय दिन नसक्ने हो भने मुख्यमन्त्रीलाई नै राजीनामा दिन उनीहरूले माग पनि गरेका छन्। सहकर्मी हरि भट्टको रिपोर्ट।
कञ्चनपुरकी 13 वर्षीय किशोरी निर्मला पन्तका लागि न्याय माग्दै धनगढीमा गरिएको प्रदर्शन पीडितलाई न्याय नदिएको भन्दै सुदूरपश्चिम सरकारसँग निर्मलाका परिवार र अधिकार कर्मीहरू रुष्ट छन्। निर्मलाका लागि न्याय माग्दै 98 दिन बिते पनि प्रदेश सरकार भने गहिरो निन्द्रामा रहेको गुनासो उनीहरूको छ। निर्मला पन्तका बुबा यज्ञराज पन्त,
अब हजुर अहिले सबैले यसमा गम्भीरता प्रकटलाई लिएर नेपालको नाम काटेको छ।
निर्मला पन्तका लागि न्याय माग्दै सङ्घीय सरकारका प्रधानमन्त्री सम्मलाई भेटे पनि दोषीलाई कारवाहीको दायरामा ल्याएको छैन। 98 दिनसम्म प्रदेश र केन्द्र सरकारलाई घचघच्याउँदासम्म पनि दोषीलाई कारवाही नहुनुको जवाब मुख्यमन्त्रीबाटै माग पनि गरिएको छ। निर्मलाकी आमा लक्ष्मी पन्त,
बालकको कति पीडामा मरे कि हामीले न्याय मात्रै मागेका छौँ, सरकारले ध्यान किन नदिइरहेछ? आखिर कति ठुलो हत्याराहरू त्यो जो पुरै सरकार लागेर नेपाल लागेर अमेरिका सहित आन्दोलनमा उत्रिरहेछ, तर पनि त्यसलाई न्याय दिन सकेको छैन, आखिर के गर्नु खोजिया हो?
पन्त हत्या प्रकरणका दोषीलाई कारवाही गर्न नसकेपछि पुरै परिवार तथा अधिकार कर्मीहरू न्यायको लागि भौतारिरहेका छन्। निर्मलाकी दिदी मनिषा र भाइ मोहित,
अहिलेसम्म बहिनीको हत्यारा पत्ता लागेको छैन, प्रहरीबाट नै लापरवाही भएको अवस्था देखिन्छ, सुरुबाट नै प्रमाणहरू क्रमिक रूपमा नष्ट हुँदै गएका छन्, यसले म र मेरो परिवार एकदमै दुःखी भएको छ, त्यसकारण बहिनीलाई छिटो भन्दा छिटो उसको हत्यारा पत्ता लगाई उसलाई न्याय दिएर हामीहरूलाई
निर्मला पन्तका लागि न्यायको भिख मागे पनि सुदूरपश्चिम सरकार भने निर्मला पन्त घटनामा चुप लागेको आरोप आन्दोलनकारीको छ। उनीहरूले दोषीलाई कारवाहीको दायरामा ल्याउँदै शिर उच्च पार्न मुख्यमन्त्रीलाई आग्रह पनि गरेका छन्। अधिकार कर्मी शारदा चन्द,
यत्रो जनता रोडमा सुतिरहेका छ, रोडमा मरिरहेका छ, हामी आमा दिदी बहिनीहरू पनि थुप्रै छौँ, रोडमै हिँड्न भएको छ, कमसेकम आफ्नो लाजले आफ्नो डग ठाडो गर्नुको छ, किन घोप्टाइराख्नु भएको छ?
तर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको भनाई भने यस्तो छ,
हामी हाम्रो अहिलेको प्रदेश सरकारको काम भनेको प्रदेश सरकारले प्रदेशमा घटेका घटनाहरूको बारेमा निष्पक्ष स्वतन्त्र जाँच हुनुपर्छ। कुनै पनि हालतमा अपराधीहरू बाँच्नु हुँदैन र अपराधी चाहे जति ठुलो जति पहुँच भएको भए पनि अपराधी बाँच्नुहुन्न र छुट्नुहुन्न र कुनै पनि कानुनको दायराबाट बाहिर जानुहुन्न।
दिनेश एफएम 93.8 मेगाहर्जका लागि हरि भट्ट धनगढी।
तपाईँ सुदूरपश्चिमको खबर सङ्गालो दिनेश खबर सुन्दै हुनुहुन्छ। अब फेरि पनि एकैछिन ब्रेकको पालो।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबरहरू। धनगढीमा कार्तिक 27 गतेदेखि हुने निस्ट लिड प्राउड प्रिमियर लिगको तयारी तीव्र पारिएको छ। संस्कार एकाडेमीको आयोजनामा राष्ट्रिय विद्यालय स्तरको सबैभन्दा ठूलो प्रतियोगिताको तयारी तीव्र पारिएको हो। सँगै प्रहरी कार्यालयको खेल मैदानमा हुने प्रतियोगिताका लागि खेल मैदान बाहेकका अन्य तयारीहरू सकिएका छन्। विद्यार्थीहरूको प्रतिभालाई अझ तिखार्ने उद्देश्यले खेलको आयोजना गरिएको आयोजक संस्कार क्रिकेट एकाडेमीका अध्यक्ष रामचन्द्र साईले बताउनुभयो।
तयारी कार्यलाई अगाडि बढाइरहेको छ, तीव्र रूपमा मैदान तयारी भइरहेको छ, अहिले यो मैदानमा भएको घाँस काट्ने काम भइरहेको छ, त्यो सँगसँगै पिचलाई एक दुई दिनपछि हामी रोलिङ सुरु गर्नेछौँ। आवश्यक अरू बाहिरी तयारी सबै पुरा भइसक्यो, बाहिर तयारी आवश्यक पर्ने सम्पूर्ण मैदानलाई चाहिने सामानहरू टेन्ट व्यवस्थापनदेखि लिएर आवश्यक पर्ने ट्रफी व्यवस्थापन सबै कुराहरू तयारी भइसकेको छ।
कार्तिक 27 गतेदेखि सुरु भएर मङ्सिर 5 गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई 1,11,111 रुपियाँ दिनेछ भने उपविजेताले 55,555 पाउनेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद 10,000, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उदयमान खेलाडीलाई नगद 5,000 दिइनेछ। विद्यालय स्तरको तेस्रो राष्ट्रिय क्रिकेट प्रतियोगितामा देशभरिका विभिन्न 12 विद्यालयले भाग लिनेछन्। तेस्रो संस्करणको खेलतालिका केही दिनमै सार्वजनिक गरिने भएको छ। सहभागी टोलीहरू पहिले नै पक्का भएकाले अब खेलतालिका चाँडै नै सार्वजनिक गर्ने एकाडेमीले जनाएको छ। प्रतियोगितामा लिटिल फ्लावर सँगै धनगढीका सिद्धार्थ सिसोदन, शारदा मावि, क्यासपेन एकाडेमी, कैलाली मोडेल, सरस्वती मावि, एबिसी बोर्डिङ स्कुल नेपालगञ्ज, विजडम एकाडेमी कञ्चनपुर, लिटिल बुद्ध एकाडेमी कञ्चनपुर तथा काठमाडौँको हिमालयन व्हाइट हाउस ओल्ड स्कुल र मोदक्षा स्कुल तथा भक्तपुरको निस्ट स्कुलले सहभागिता जनाउनेछन्।
र एक्सपोर्ट धनगढी ब्लुजले पोखरा प्रिमियर लिगमा दोस्रो हार बेहोरेको छ। 3 खेलमा 1 खेलमा मात्रै जित हात पारेको धनगढीलाई अघिल्लो चरणमा पुग्न कठिन भएको छ। पोखरा स्टेडियममा आज भएको खेलमा चितवनसँग धनगढी ब्लुज 126 रनको फराकिलो अन्तरले पराजित भएको हो। 194 रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको धनगढीले 16.2 ओभरमा सबै विकेट गुमाउँदै 67 रन मात्रै बनाउन सक्यो।
प्रसारणको अन्त्यमा प्रमुख खबर पुनः एकपटक। प्रदेश र स्थानीय सरकारले सिपमुलक तालिमका लागि करोडौँ बजेट खर्च गरे पनि सडक कालोपत्र गर्ने कामदार तयार पार्न असफल, भारतीय कामदार नायक कालोपत्रीको काम नै ठप्प हुने।
खङ्गडीमा बौलाहा कुकुरको आतंक, घाँटीभन्दा माथि टोकेका छ जनालाई उपचारका लागि अन्यन्त्र रेफर, बाटोमा हिँड्ने जो कोहीलाई टोक्न थालेपछि स्थानीय बासिन्दा त्रसित।
स्वास्थ्य संस्थामा रक्त परीक्षणको फरक फरक रिपोर्ट आउन थालेपछि सुदूरपश्चिममा मुटुको भल फेरेका बिरामी समस्यामा, प्रयोगशालामा खराबी रहेको आशंका, विशेषज्ञ डाक्टर नहुँदा झनै अन्योल।
निर्मला हत्या प्रकरणमा सरकार सुतेको भन्दै पीडितलाई न्याय दिन मुख्यमन्त्रीलाई जाग्न अधिकार कर्मीहरूको आग्रह, न्याय दिन नसके राजीनामाको माग, प्रदेश सरकार विरुद्ध नाराबाजी।
र कार्तिक 27 गतेदेखि धनगढीमा हुने लिटिल फ्लावर प्रिमियर लिगको तयारी तीव्र, खेल तालिका केही दिनमा सार्वजनिक हुने, पोखरा प्रिमियर लिगमा धनगढी ब्लुजको दोस्रो हार। हवस् त, सुदूरपश्चिमको खबर सङ्गालो दिनेश खबर सकिएको छ। राति 10 बजे अर्को दिनेश खबर लिएर उपस्थित हुनेछौँ। नयाँ र ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला र पल पलको अपडेटका लागि dineshkhabar.com लगइन गर्नुहोला। अहिलेको यो समाचार बुलेटिनबाट सहकर्मी रोशन भट्टसँगै सीताराम ओझा बिदा हुन्छु। नमस्कार, शुभ साँझ।